अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेति। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल online.com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ शेखर ढुङ्गेल। भक्तपुर कटुन्जेमा जन्मी हुर्की शिक्षक र विभिन्न सरकारी संस्थामा जागिरे हुँदै करिब 30 वर्ष अघि अमेरिका पुग्नुभएका ढुङ्गेल केही समय जापानमा व्यावसायिकतामा रहनुभयो। 4 दशकभन्दा अघिदेखि नै गीत कवितामा स्वतस्फूर्त कलम चलाउन थाल्नुभएका ढुङ्गेलका शेखरका सय कविता, कहाँ छ मेरो देश, क्षितिज पारीका सपनाहरू, अ ब्युटिफुल जर्नी अफ स्ट्रगल, माटोको सुगन्ध, 100 रुपियाँको नोट र भैरव रिसाल लगायत 10 पुस्तकाकार कृतिहरू प्रकाशित छन्। 2063 साल ताकादेखि नै गीती अल्बम आकाङ्क्षा, सम्झना र कुनै दिन प्रकाशन गर्नुभएका ढुङ्गेल गीतकारका रूपमा सुपरिचित हुनुहुन्छ। जहाजले यो धरतीको जमिन छोड्ने बित्तिकै नेपालीका आँखाबाट टपक्क झरेका आँसुले मन विरगिएको अनुभूति लेख्नुहुने ढुङ्गेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, साहित्यिक पत्रकार सङ्घ, गीतकार सङ्घ नेपाल, नेपाल अमेरिका गीतकार सङ्घमा संलग्न हुनुहुन्छ। साहित्यिक पत्रकार सङ्घले प्रदान गर्ने व्यथित काव्य पुरस्कारबाट पुरस्कृत सम्मानित ढुङ्गेल स्वदेशका हरेक जिल्ला घुम्न मन पराउनुहुन्छ र अब आय आर्जनमा भन्दा पनि अबको जीवनमा स्वदेशमा रमाउँदै अध्ययन, भ्रमण र सेवातर्फ आफ्नो रुचि गएको बताउनुहुन्छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गर्छौँ भक्तपुरमा जन्मी हुर्की विगत 20 वर्ष अघिदेखि सपरिवार क्यालिफोर्निया अमेरिकामा रहनुहुने साहित्यकार, लेखक र गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो। एकैछिन एउटा सङ्गीतबाट अघि बढौँ, त्यसबीच कुराकानी जोड्छौँ।
जहाँ रहे नि, जहाँ भए नि, नेपाली रगत हो, हौ सबै उठै कर्मठ हामी, हौ सबै उठै कर्मठ हामी, पुर्खाली वीर हो। जहाँ रहे नि, जहाँ भए नि, नेपाली रगत हो। देश को माया सबै मा हुन्छ, हामी मा पनि छ। देश को माया सबै मा हुन्छ, हामी मा पनि छ। पुर्खाको आरती देखाउने शक्ति लौ हाम्रो बानी छ। यहाँको माटो हेर यो हाम्रो हिमालय उठेको, यहाँको माटो हेर यो हाम्रो हिमालय उठेको, नेपाली वीर उठाउँछन् शिर नेपाली वीर उठाउँछन् शिर कहाँ छ र झुकेको जहाँ रहे नि जहाँ भए नि नेपाली रगत हो।
यहाँलाई स्वागत छ घर देश परदेश कार्यक्रममा।
धन्यवाद दाजु, नमस्कार।
यो पछिल्लो स्वदेश आगमनपछि स्वदेश बसाई कस्तो हुँदैछ?
म जहिले पनि रमाउँछु, रमाउने आफ्नो मातृभूमि फर्केर आइरहने हो। वर्षको दुई चार महिना यतै हुन्छु म अहिले चाहिँ, र अहिले अयोध्या लगायत नेपालको पूर्वको 8-9 जिल्ला एक्लै ड्राइभ गरेर फर्केर आएको छु, एकदम रमाइरहेको छु।
स्वदेश आउने जाने क्रम चाहिँ कस्तो रहन्छ?
आउने जाने गरे त 92 भन्दा त ल 30 वर्ष नै आइसक्यो। निरन्तर रूपमा चाहिँ पारिवारिक सहित बसेको चाहिँ त लगभग 20 वर्षै भइसक्यो।
अब त्यहाँको जीवनयापन चाहिँ कसरी चल्दैछ, अथवा भनौँ न यो त अब विस्तृत विषय हो, व्यावसायिकता इत्यादि चाहिँ के कस्तो छ?
मैले सुरुमा अब म आफू त्यस्तो कुनै एक्सपर्टी भएको कारणले त्यहाँ पुगेको होइन। अब त्यो भन्दाखेरि बुझ्ने शब्दमा त अर्ध कुनै दक्षता नै थिएन, त मजदुरी नै हो त्यहाँ गएर पद जे भने पनि काम गऱ्यो। सुरुमा 5 वर्ष जति माथिल्लो स्तरको सुविधा पाएर सरकारी निकायबाट गइसके पनि त्यहाँ इस्टाब्लिसै हुने हो भने सङ्घर्ष त गर्नै पर्छ। 4-5 वर्ष अरूको काम गरेर सङ्घर्ष गरेर बिताइयो, त्यसपछि व्यवसायहरू गर्न थाल्यो।
हजुर, अब स्वदेशमा आउँदा सरकारी सेवा तत्कालीन शाही औषधि लिमिटेड, प्रहरी सेवा, शिक्षक,
हजुर,
अब उपत्यका काठमाडौँकै रैथाने भक्तपुरबाटै काठमाडौँको विद्यार्थी जीवन, ट्रली बसको आवत जावत, अब विगत निकै घतलाग्दो हुन्छ भन्छन् नि जीवनको व्यक्तित्व भन्ने एउटा जग, ती दिनहरूलाई कसरी सम्झनुहुन्छ?
यो सम्बन्ध मैले किताब नै लेखिसकेको छु, भैरव द रिसालको 100 रुपियाँ र म भनेर। त्यसमा अब मैले 12-13 वर्ष उमेरदेखि अब त्यस बेलाको चकचके बानी व्यवहारहरू सम्बन्धको सबै त्यो अनुभवहरूलाई मैले त्यो किताबमा सँगालेको छु। त्यो आज अमेरिका बसेर पानीको क्वालिटीको कुरा गरिन्छ भने त्यस बेला हनुमन्ती खोलामा कलललार सङ्ग्रो पानी बग्थ्यो, बालुवाहरू रा हुन्थ्यो, माछाहरू डोड राखेका हुन्थे, अनि एउटा साइडमा चाहिँ खाल्डो जस्तो खनेर बालुवाबाट पानी छुट्याएर राखेका हुन्थ्यो, अनि स्कुल जाँदा आउँदा अञ्जुलीमा चाहिँ त्यो पानी उठाएर पेटभरि खाएर हिँडिन्थ्यो। त्यतिसम्मको अनुभव पनि भयो। जीवन त आखिर जीवन, अर्को नाम त सङ्घर्ष नै हो। त्यसमाथि पनि प्रत्येकमा एउटा प्रकृतिको नियमअनुसार पनि सपनाहरू अपेक्षाहरू उमेरको अनुसार हुँदै जान्छ, अनि त्यसको प्राप्तिको लागि सङ्घर्ष 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 एउटा निश्चित समयसम्म पुगिन्छ, गर्नै पर्ने रहेछ।
अब यहाँले भक्तपुर कटुन्जेबाट आरआर कलेज पढ्नुभयो, अनि फेरि सिपाडोलमा शिक्षण पनि गर्नुभयो, त्यो समयमा दिनचर्या कस्तो रहने गर्थ्यो अलिकति सम्झिदिनुहोस् न?
त्यो सम्झिँदा त अहिले पनि मोटु चाहिँ ढुक्कै हुन्छ। बिहान ठ्याक्क 5 बजे ट्रली बस चल्थ्यो, 6 बजे कलेज सुरु हुने, अनि म बिहान 4 बजे उठ्थेँ। 4 बजे उठेर डिक्सीमा पानी तताएर आधा पानी चिसो आधा हालेर टाउको नुहाउँथेँ म। त्यो चाहिँ मेरो एउटा बानी त्यस बेलादेखि पऱ्यो। त्यो नुहाउँजेलसम्म आमाले भात पकाइसक्नुहुन्थ्यो, अनि दुधद्वारा त्यो दुध र भात त्यो खाएर ठ्याक्कै 20 मिनट अगाडि घरबाट निस्किन्थेँ। ठ्याक्क डोडी 5 बजे ट्रलीबाट छुट्टा भनेर सल्लाह गरेर आइपुगिन्थ्यो। मिनट पनि फरक पर्दैन थियो त्यस बेला, युरोपियन अमेरिकन स्टाइल हामी भन्छौँ, त्यस बेला ट्रली बसको थियो, हामीले देखेको थियौँ। ठ्याक्क माइती घरमा ल्याएर चोकमा छोडिदिन्थ्यो, अनि त्यसपछि फेरि त्यो एक्सर्साइज डोडी 6 बजे कलेज भ्यायो, 9:30 बजे कलेज सकिन्छ, स्कुल वास्तवमा 10 बजे सुरु हुन्थ्यो। त्यसपछि त्यही क्रममा पानी पनि नआइकन दौड्यो, फेरि ट्रली बस चढेर सूर्यविनायकसम्म पुग्यो, सूर्यविनायक फेरि अर्को 25 मिनट कुदेर चाहिँ त्यो स्कुलमा पुग्यो। स्कुलमा पढाइ 4 बजे सकिन्थ्यो, अनि 3 चिया बिस्कुट खायो, अनि त्यसपछि सिपाडोलबाट करिब 40 मिनट हिँडेर अनि म घर पुग्थेँ। मेरो दैनिक केही समय लगभग 3-4 महिना त्यसरी नै चल्थ्यो।
हजुर, अब एउटा जीवन जगत बुझ्ने साहित्यकार बन्न ती दिनहरूका अनुभवले चाहिँ कतिको भूमिका खेल्यो होला जस्तो लाग्छ यहाँलाई कलम चलाउन?
अब यो जवाब चाहिँ मेरो विचारमा मैले त मेरो अनुभवबाट दिने भएँ। जहाँसम्म लाग्छ अब हामी यो संसारमा प्रत्येक मान्छे फरक सोच फरक भूमिका लिएर जन्मेको हुन्छ, र मेरो पनि अनुभूति फरक हुने नै भयो। त त्यो दुःख अहिले पनि मलाई यहीँ बाटोमा हिँडिरहँदाखेरि बच्चा बोकेर हिँडिरहेको महिलाहरू देख्दाखेरि, अथवा चाहिँ बच्चाहरू वरिपरि राखेर पानीपुरी केही बेचिरहेको महिलाहरू पनि देख्छु म, आमाहरू त्यहाँ देख्छु, उनीहरूको सपनाहरूलाई म कल्पना गर्छु कस्तो हुँदा भनेर। त जीवन त्यसै भएर नै म अहिले यी अध्ययन अनि यो लेखन यी कुराहरूले पनि मलाई प्रेरित गर्यो, र अहिले पनि म अब चाहिँ के भने त्यसले नै मलाई यस्तरी पेल्यो कि सपना भनेर अपेक्षा भनेर त कहिले पनि टुङ्गिँदैन, त्यो त मृग तृष्णा नै हुन्छ। त्यहाँदेखि जीवनलाई जति साधारणतर्फ धकेल्न सक्यो, साधारणतर्फलाई जाने सङ्घर्षतिर धकेल्न सक्यो भने चाहिँ नि पछिल्लो जीवन चाहिँ अलिकति सहज शान्तिपूर्ण तनावमुक्त हुन्छ भन्ने चाहिँ मलाई लागेर, र अहिले चाहिँ नि कमाउने धन्दा छोडेर शान्तिको बाटोमै हिँडिरहेको छु। किनभने यो अपेक्षा कहिले पनि नसकिने रहेछ, लाखपछि करोड, करोडपछि अरब, अरबपछि मल्टाई अरब, यी सपनाबाट चाहिँ मुक्त हुनुपर्छ जस्तो लाग्छ।
हजुर, यसै सन्दर्भमा नि अघि आफै ड्राइभ गरेर देशभरि घुम्दैछु भन्नुभयो नि, यो देशभरि घुम्ने एउटा स्वदेशप्रतिको मोह हुन्छ नि, जुन अब त्यो बाल्यकालको युवाकालको यहीँको पृष्ठभूमिले पनि त्यो घुम्ने मोह जगाएको हो कि कस्तो किसिमको मोह जागृत भएको हो स्वदेश फेरि घुम्नका लागि?
यो एउटा हुन त मैले एउटा दर्शन सामाजिक समाजशास्त्रीहरूले के भन्छन् भने जीवनको सफलताको उनीहरूले छ प्रकारको सूत्रहरू भनेका छन् समाजशास्त्रीहरूले। एउटा उनीहरूले भनेको छ शिक्षा, त्यसपछि आएर रोजगारी, जस्तोसुकै रोजगारी होस् अब त्यो आफ्नो व्यवसाय पनि हुनसक्छ, त्यसपछि भनेको छ अध्ययन। त्यो शिक्षा जाने निश्चित प्रमाणपत्रहरूको लागि भन्ने भयो, अध्ययन भन्नाले त्योभन्दा बाहिरको जीवन अध्ययनहरू भयो, त्यसपछि भ्रमण भयो, त्यसपछि मनोरञ्जन र सेवा, यी छवटा सूत्रहरू भनेको छ। त्यस कारणले माटो बुझ्नलाई अथवा केही कुराहरू विचारहरू राख्नलाई चाहिँ त्यो माटो चाहिँ बुझ्न जरुरी हुन्छ। म को हुँ भन्नलाई पनि मैले जीवन सङ्घर्ष गरेर मैले अनुभूति लिने हो नि त, नेपाल के हो भन्न बुझ्नलाई पनि नेपाल त भेज्नु पर्यो। त्यो म्याप हेरेर सुन्दर नेपाल हिमाल भनेर त हुँदैन, त्यो हिमाल पुग्न कति कठिन छ, आजसम्म हिमालै पुग्न सकेको छैन सहरमा त होइन, भने त्यो कति कठिन छ त्यो हिमाल चढ्नलाई भनेको त्यो प्रयास गरेपछि थाहा हो नि त हो नि। त्यसले गर्दा चाहिँ मलाई चाहिँ नि नेपाल घुम्ने, सम्पूर्ण नेपाल घुमिसक्ने रहर हो।
अब अलिकति बाल्यकालतिरै जाउँ न अन्तरङ्ग कुराकानीको कार्यक्रम, यहाँको पारिवारिक पृष्ठभूमि, बाल्यकालको स्कुले जीवन चाहिँ कस्तो हुन्थ्यो त्यो बेला भक्तपुरमा?
कति 8 क्लास नपढुन्जेल भन्दा 27-28 सालसम्म हामीसँग बत्ती थिएन हामी कहाँ, हामी कोही मैनटोल कोही जाने मैनबत्ती अथवा यस्तो बालेर हामी पढ्थ्यौँ। त्यस बेला त सबैले नै त्यस्तै नै भग्ने हो, अब हामी उपत्यकाभित्र सुविधा भएको ठाउँ भए पनि स्कुल जान बिहान उठेर हिँड्नै पर्नेहरू हुन्थ्यो। अब मेरो पारिवारिक कुरा गर्नुपर्दा म चाहिँ 4 महिना हुँदा मेरो बुवा बित्नुभएको, त्यसपछि मेरो आमाले निकै सङ्घर्ष गरेर ऊ गर्नु पऱ्यो, कता कता त्यस बेलादेखि मेरो आत्मामा चाहिँ त्यो अलिकति कहिले नबिर्सिने क्या होइन, त्यस्तो अवस्थाहरू हुन्थ्यो। र बाँकीहरू चाहिँ नि अब सङ्घर्ष जीवन भनेको त्यस बेला अब कुनै सुविधाहरू अरू केही थिएन, हामी त्यस बेला खेल्न पर्ने डन्डीबे सन्डीबे साराचीहरू खेल्थ्यौँ र हामी हाजी जवाब प्रतियोगिताहरू पनि गर्थ्यौँ। र एउटा अति स्मरणीय कुरा चाहिँ अहिले हामीले यो सिभिक सेन्सको कुराहरू पनि हामीले गरिरहेछौँ, नागरिकलाई माटोसँग कसरी ऊ गर्ने भन्ने विषयमा चाहिँ नि सायद नेपालमा पहिलोचोटि अमेरिकाबाट 4H क्लब र त्यसको प्रतिनिधि हामी कहाँ आएका थिएँ र उहाँ हामी गाउँ कटेजीमा बसेका थिएँ। त्यस बेला हाम्रो काका प्रधान पञ्च हुनुहुन्थ्यो नेतनाथ शर्मा, र उहाँ बसेको बेला हामीलाई त्यो 4H क्लबले एक प्रकारको अब कतिले ग्रहण गरे कतिले गरेन, हामी 10-12 जना युवाहरू थियौँ त्यस बेला, र उनीहरूले चाहिँ हामीलाई त्यस बेलाको जिल्ला कृषि शाखाबाट हामी बिरुवाहरू गाउँको बिउहरू उपलब्ध गराउँथ्यो। हामी त्यहाँ भक्तपुरसँग हिँडेर गएर काँधमा चाहिँ अनेकौँ प्रकारको बिरुवाहरू बोकेर लिएर आएर आफ्नो बारीमा रोप्ने, अर्को बारीमा पनि रोपिदिने, अनि उनीहरूले त्यो नमुना गाउँको के लिएर आएर छर भनिदियो, अर्को बारीमा लिएर छर दिने कस्तो भयो भन्ने, र 12-13-14 उमेरको वर्षको उमेर थियो हाम्रो, त्यो अनुभव चाहिँ हामी भयो। अनि दोस्रो कुरो अब मेरो आफ्नो कस्तो चलाकी भन्ने के, मेरो मितव्ययता भन्ने बुद्धि भन्ने के, अरू आएर खेल्न गयो भने म चाहिँ आएर बारी खन्न थाल्थेँ स्कुलबाट आएपछि, अनि स्कुलमा आएर त्यो मेरो वरिपरि लगभग 7-8 रोपनी जग्गाहरू थियो, अब त्यस बेला दिनभरि खेती लगायो भने मेरो मेजामा 5 रुपियाँ कति दिनु पर्थ्यो, अनि म चाहिँ नि आएर पुरा बारी खन्थेँ, अनि आमासँग झगडा गरेर त्यसो बादको 5 रुपियाँ अब कति रोई कराई गरेर काम पाएँ, सहिलोसँग पाइँदैन थियो, कुटाइन खाइदिनु थियो, अनि त्यो 5 रुपियाँ बोकेर अनि सिनेमा हेर्न जाने हो कि, अनि मन परे के खाने हो कि, अथवा कुनै प्रकारको एउटा पेनहरू, त्यो नयाँ खालको डायरीहरू हुन्थ्यो त्यस बेला, त्यस्तो खालको किनेर लिएर आउँथेँ।
हजुर, अब उपत्यकाभित्रै भएर पनि अब त्यो बेलामा कटुन्जे भक्तपुरबाट काठमाडौँ कति टाढा लाग्थ्यो कि नजिक लाग्थ्यो कि,
त्यो अब अहिलेको स्मरण हुँदाखेरि अहिले हिँडेर जान फ्याँ परिन्छ, त्यस बेला चाहिँ हामी कैयौँ पटक नै हिँडेरै आउँछौँ। हामी अब हामी तीर्थ गर्न धर्मकर्म गर्नु भने हामी त्यहाँबाट हिँडेर आएर यता हाँडीगाउँ आयो, हाँडीगाउँबाट चाहिँ नारा बुढानी कण्ठबाट हिँडेर हामी फर्केर आमाहरूसँग स्वयम्भू पुगेर हामी जाने घर फर्किन्थ्यौँ। अनि कहिलेकाहीँ अब 9:30 यतातिर केही काम पऱ्यो भने 9:30 एक मिनट पनि ट्रली बस रोक्दैन थियो, त्यही साधन एउटा थियो। अनि ट्रली बस फुस्क्यो भने ठ्याक्कै 1.5 घन्टा लाग्छ, अन्दाज छ हामीलाई, ठ्याक्कै 1.5 घन्टा लाग्थ्यो। अनि हिँडेर हामी कटुन्जे पुग्थ्यौँ त्यस बेला।
हजुर, अब अलिकति प्रसङ्ग बदलौँ। यहाँका 10 कृतिहरू प्रकाशित छन् अब साहित्यका, साहित्यिक प्रेरणा चाहिँ यहाँको के हो, के भन्नुहुन्छ प्रेरणा भन्दाखेरि? त्यस्तो
यो मेरो आफ्नै अन्तरात्माबाटै आएको, मैले किन मैले भनिहालेँ, बुवा पनि म 4 महिना हुँदा बित्नु भयो, आमा पनि त्यो शिक्षाहरू थिएन, दिदीहरू पनि सानै हुँदा बिहे गरेर गइ नै हालेँ। त कता कताबाट लेखन शैली, कविताहरू लेख्ने, गीतहरू लेख्ने, गीती कथाहरू लेख्ने, त्यो चाहिँ नि आफैमा बाह्य प्रेरणाभन्दा आफैभित्रै प्रफुल्लित भयो यो चाहिँ, यो प्रेरणा चाहिँ।
लेखनको सुरुवात, ताकाको सृजना, जसले अलि चर्चा पाएको वा अलि धेरैले पढेको, अलि धेरै सुनाउनु परेको, त्यस्तो केही सम्झनुहुन्छ?
त्यस्तो चाहिँ मैले आफैले भन्न सक्ने अवस्था रहेन। अब चर्चाहरू, कहीँ किताबहरूको समीक्षाहरू अलिक ठाउँबाट आइ नै हालेँ। अहिले सबभन्दा बढी मैले आफूले सृजना गरेको यो परिवर्तनलाई विवेकशीलता भन्ने जुन किताब हो, 2013 लेखेको हो, यसै विषय अलिकति चर्चा।
यहाँको लेखनको सुरुवात चाहिँ कुन साल ताका भएको थियो, केही सम्झनुहुन्छ?
अब यसलाई विविधताको कुरा गर्ने भने, अब यो मिडियामा लेख्ने आर्टिकल लेख्ने यो विषय म 39 साल बाट सुरु गरेको हो।
हजुर, गीतकारितामा पनि अब
यीहरू चाहिँ नि, यो गीत कविताहरू त हामी 12-13 वर्ष उमेरदेखि नै लेख्ने हो, तर के हुन्थ्यो भने अब यही रेडियो नेपालले पनि धेरै प्रोत्साहन गरेको हो, चुट्किलाहरू अनि गीती कथाहरू चाहिँ लेखिन्थ्यो त्यस बेला, अनि यहाँ आएर बुझाइन्थ्यो, अनि अर्को हप्ता 2 हप्तापछि चान्स आउँथ्यो। त्यस बेलादेखि लेख्यो, अनि लेखेर चाहिँ राखिराखेको थियो, कहीँ प्रसारण गर्ने के गर्ने, अब यी आर्थिक समस्या, पहुँच भन्ने कुरो त्यस बेला पनि हुन्थ्यो। यी कुराको मसँग चाहिँ कमजोरी भएको कारणले मैले लेखेर राखेँ, लेखेर राखेँ, अनि एकैचोटि पछि मेरो जब पनि परिवर्तन भयो। त्यो जब परिवर्तन भएपछि त्यो झन् वातावरण मिलेन, त्यो लगभग 0 नै भयो मेरो त्यो सृजना कामहरू त्यस बेला 10-15-20 वर्ष है। अनि जब म यहाँबाट बाहिरिएँ, अनि त्यसपछि चाहिँ नि त्यो चाहिँ अनि बाढी आज आउनु थाल्यो।
हजुर, हो, हुन त अब अमेरिका गएपछि यहाँका लेखनहरू प्रकाशित भएको देखिन्छ, होइन? त्यो चाहिँ कसरी, त्यो वातावरण चाहिँ मिल्यो होला प्रकाशनका लागि र लेखनका लागि समेत?
त्यो चाहिँ नि यस्तो भयो, कति त मसँग लेखेको सङ्कलित नै थियो पहिलादेखि नै, सङ्कलित बोकेर हिँडिरहेको थिएँ मैले, गीतहरू पनि सबै गरिरहेको थिएँ। अनि त्यही बिचमा अमेरिका पछि सुरुकोमा चाहिँ नि धेरै गीतहरू थियो मसँग, अनि एकजना साथी हुनुहुन्थ्यो बासु ढकाल, उहाँ पनि गीत लेख्ने मान्छे, अनि तपाईँ राम्रो राम्रो गीतहरू रहेछ, यो चाहिँ ऊ गर्नु पऱ्यो भनेर उहाँले, अनि उहाँको चाहिँ सम्पर्क भयो। म त एकदमै सम्पर्क बाहिर पुगेको थिएँ, सुरुकोमा रेडियो नेपालमा त्यो जुन उमेरमा थियो त्यसको 10-15-20 वर्षमा पाएर थिएँ बास ढकालले नै, अनि चाहिँ त्यो गीतहरू गर्नु पऱ्यो, उहाँको चिन्जान रहेछ, चिन्जान गराइदिए बाबा चाहिँ त्यसै बेला चाहिँ नि आकाङ्क्षा भन्ने 2006 आकाङ्क्षा भन्ने गीत आल्बम निकाल्न सकेँ मैले। अनि कविता र यो कहाँ छ मेरो देश भन्ने चाहिँ मैले त्यसै बिचमा यता इन्डिया नेपालहरूको विभिन्न ठाउँ पनि घुमिसकेको थिएँ, त्यो यात्रा सङ्ग्रह कटुनीदेखि क्यालिफोर्निया कहाँ छ मेरो देश भनेर त्यो लेखेर राखेको थिएँ। अनि हाम्रो राजन कार्की सर पुरानो पत्रकार हुनुहुन्छ, अनि उहाँले आउनुभएको थियो, आएको बेला यही कुराहरू उठ्यो, उठेपछि अनि यो त प्रकाशन गर्नुपर्छ भनेर मैले त्यो कविताको चाङ अनि त्यो यात्रा स्मरणको चाङ, 2 चाङ उहाँलाई बोकेर पठाइदिउँ भने, त्यस बेला 2006-07 कुरा हो, त्यस बेला कि त टाइप गरेर पठाउनु पर्ने हुन्थ्यो या त फ्याक्स गरेर पठाउनु पर्ने थियो हातले लेखेर, अब अहिले जस्तो इमेलको सुविधाहरू पनि थिएन। त्यो 2 काममा चाहिँ नि अब गीतको तर्फ चाहिँ नि बासु ढकाल र यो आर्टिकलहरू र किताबहरूको तर्फ चाहिँ नि सुरुवाती उसमा प्रोत्साहन चाहिँ मलाई हाम्रो राजन कार्की सरले।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ भक्तपुर कटुन्जेमा जन्मे हुर्की, झण्डै 3 दशक अघि अमेरिका पुग्नुभएका साहित्यकार, लेखक र गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी। स्वदेशमा रहँदा वा नरहँदा साहित्यमा लेखिने विषयवस्तुहरूमा पर्ने प्रभाव वर्तमानमा एक नेपालीलाई स्वदेश के हो, विदेश के हो, विदेशमा प्राप्त ज्ञान सिप र दक्षता स्वदेशमा प्रयोग हुने सम्भावना, सफल जीवन के हो, विदेश हुँदा स्वदेश नहुँदा पाएका गुमाएका कुरा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब स्वदेशमै लेखिएको भए पनि अब विदेश गएपछि पनि यहाँको कलम त थामिएन होइन, अब स्वदेशमा रहँदा वा नरहँदा सृजनाका लेख्ने जुन विषयवस्तु हुन्छ तिनमा केही फरक आउँदो रहेछ, अनुभूतिहरूले त्यसमा केही परिवर्तन ल्याउन सक्ने सम्भावना रहन्छ।
त्यो दुईवटा कुरा हुँदो रहेछ, एउटा चाहिँ नि विदेश पुगेपछि स्मरणहरू पछाडि लगाएर आउँछ अनि उताको नयाँ अनुभूतिहरू पनि जोडिन्छ, नयाँ अनुभूति जो हामीले कहिले पनि देखेको भोगेको छैन आफ्नो स्वदेशमा, अनि स्मरण त्यो जीवन कति उमेर आफूले बिताइयो त्यहाँ त्यसलाई चाहिँ कसरी गहन गर्ने भन्ने कुरा, जस्तो मैले गीत लेखेँ यहाँबाट छुटेर गएपछि म रामे साहब जाँदा थिएँ दोरोमा भएर चाहिँ एउटा हाट बजार लागेको थियो त्यसलाई मेरो स्मरण गर्दै मैले के लेखेँ आज फेरि सम्झना आयो मलाई चौतारी डाँडाको भनेर गीत लेखेँ होइन। अनि अब यहाँ जोडेर आउँछ अतीत दुःखमा जोडिया हुन्छ, वर्तमान औकात अनुसारको सुखमा हुन्छ, त्यो दुःख र सुखलाई जोडेर पनि लेखिन्छ। जस्तो मैले आमा भनेर एउटा चाहिँ सम्झना भनेर कथा लेखेको छु, छोटो कथा लेखेको छु मैले, स्वदेश फर्किने कथाहरू पनि लेखेको छु, त्यो अनुभूति हुन्छ सबैले गर्ने होला, मैले पनि त्यही गर्ने होला। के भने आफ्नो स्वदेश दुःखै दुःखको खाडल पनि होइन, परदेश भनेको सुखै सुखको भकारी पनि होइन, त्यो चाहिँ नि कर्म अनुसार त्यो अवसरहरूले विविधता र एउटा विशालता दिने मात्रै हो विदेश भनेको। आखिर दुःख र सुखको भोगाई चाहिने त स्वदेश या विदेशमा उस्तै नै हो।
हजुर, अब अमेरिका जाने यहाँको पृष्ठभूमि चाहिँ के रह्यो, एउटा शोख लहर थियो वा आवश्यकता त्यस्तो केही
होइन? त्यस्तो दुइटै थिएन, यो मेरो स्वभाव, म अलिकति मलाई परिस्थितिले मेरो जन्म मैले भनिहालेँ अहिले पनि दोहोऱ्याउँछु, 4 महिना हुँदा बाबाले छोडेर जानुभयो, त्यो जीवन यस्तो खालको सङ्घर्ष भने निस्किँदाखेरि त्यो अनावश्यक गालीहरू पनि खानुपर्ने, त्यो कता कता ममा अलिकति विद्रोही पनि भयो। जस आर्थिक रूप पैसा नहुँदाखेरि पनि अब हामीसँग जग्गा जमिन टन्नै थियो, त्यही अन्न उत्पादन गरेर बेचेर खाएर हाम्रो शैक्षिक सबै कुरा चल्थ्यो, व्यवहारहरू सबै चल्नै हाल्थ्यो। त यो गर्दै जाँदाखेरि पछि अब त्यो विद्रोही स्वभावको एउटा अर्को एउटा प्रसङ्ग जोड्दै हालौँ, म साई होसेल लिमिटेडमा जाहिर खान्थेँ मार्केटिङ शाखामा, म स्वाट्टो लगाएर त्यहाँ राइना हुँदै प्रहरीमा छिनी, घरको परिवार पनि थाहा छैन, उता राइना दिएको पनि घरको परिवारलाई थाहा छैन, उता नियुक्तितिर लागेको पनि घरको परिवारलाई थाहा छैन, नियुक्ति त उता लिएँ तर मेरो स्वभावसँग त्यो ठ्याक्कै मेल खाएन, थाहा थिएन मलाई त्यो।
हजुर, भनेपछि आफ्नै स्वभावले
होइन त्यही जोड्नु, विदेश जाने जोड्ने त्यही खोजेको।
अब यहाँका साहित्यिक कृतिहरू हेर्दाखेरि यी कृतिहरूका शीर्षकहरू सरसर्ती हेर्दाखेरि पनि स्वदेशप्रतिको प्रेम, सुसंस्कृत समाजको परिकल्पना, विदेशको सङ्घर्षमय जीवन भोगाई, विवेकपूर्ण परिवर्तनको एक प्रकारको हुटुटी पनि देखिन्छ। एउटा सचेत नागरिकलाई हामी नेपालीका सन्दर्भमा चाहिँ स्वदेश के हो, विदेश के हो जस्तो लाग्छ?
यो त अब एक प्रकारको जहाँसम्म लाग्छ आजको उसमा यो हामी जन्म्यौँ यो ब्रह्माण्डमा, यसको चाहिँ अब पुनर्जन्मको भोग्नुपर्ने भूमिका निभाउनु पर्ने नै हो कि स्वदेश या विदेश हो जस्तो लाग्छ मलाई, किन बाटोहरू खुले अहिले, पहिला बाटो खुल्या थिएन, हिँड्ने कर्म जे गरिन्थ्यो अब कर्मको चाहिँ विविधता विस्तृत भयो, त्यही जोड्न खोज्छु कि अघि नै मैले जोडेँ जस्तो केही उपलब्ध नभएका केही नयाँ प्रकारका सुविधा सुखका कुराहरू त त्यहाँ विदेशमा सबै कुरा भयो, तर जुन अन्तरात्माभित्रको शान्ति र सुख भन्ने कुरो चाहिँ नि भौतिक सुविधाले दिँदैन, त्यस कारणले गर्दा स्वदेश हुनु या विदेश हुनु त्यो व्यक्तिको सोचमै भर पर्छ। उसमा अब सन्तोषी छ भने देशभित्र पनि सन्तोष हो, सन्तोषी छैन विदेशको जतिसुकै उसको उपलब्धिहरू पनि कहिले पनि सुखी हुन सक्दैन, सन्तोषी हुन सक्दैन, मलाई त्यस्तै लाग्छ।
अब विदेशमा शिक्षा लिने, सिप आर्जन गर्नेदेखि लिएर उच्च प्राज्ञिक क्षेत्रमा पनि नेपालीहरूको चाहिँ उत्साहजनक उपस्थिति छ भनिन्छ होइन, यो पछिल्लो दशकदेखि त्यो ज्ञान र सिप नेपालमा प्रयोग गर्ने कुराहरू जुन चलिराखेको छ त्यसको सम्भावना चाहिँ कतिको देखिन्छ?
यसको सम्भावना मैले चाहिँ प्रचुर देखेको छु, तर के हुँदो रहेछ यो मानव स्वभाव त्यो स्वार्थ भन्ने हुन्छ, मनोविज्ञान त मैले क्लियर देखेको छु कि युरोप अमेरिका सब भएका मुलुकहरूमा पुगेका या 25-30 वर्ष भएर खास गरी चाहिँ आदि जीवन त नभनौँ 25-30 नागेर यहाँबाट विदेश गएको मान्छेहरू चाहिँ उसको त्यो मिनिमम प्राथमिकता जुन हुन्छ सन्तान हुर्काउने उनीहरूलाई खुट्टा टेकाइदिने त्यसपछि चाहिँ एउटा मिनिमम अपेक्षाहरू हुन्छ ती पनि पुरा भएपछि विदेश गएको मेरो विचार 80% नेपालीहरू त्यो देशमा बस्न चाहँदैन, उनीहरू फर्किन चाहन्छन्। तर उनीहरूलाई के हुन्छ अब भनेदेखि अब यहाँको वातावरण, अब उनीहरू सुशासन अभ्यस्त भयो जीवन 25-30 वर्ष, त्यो सुशासनको वातावरण यहाँ भइदियो भने फर्किने र उनीहरूसँग भएको सम्पत्ति र यो सिभिक सेन्सकै ज्ञानै भनौँ न, अन्यथा भन्दा पनि अरू प्राविधिक कुराहरू पनि नेपालले प्रयोग गर्न सक्छ र त्यसको लागि सम्मान, यतातिर हामीले श्रम र श्रमिकलाई समाजले सम्मान गर्न जानेन र पलायन प्रेरित गरायो, अर्कोतिर विदेशबाट हासिल गरेको त्यो ज्ञान र त्यो सिपलाई यहाँ प्रयोग गर्न स्वागत गर्न पनि प्रेरित यो समाज छैन अहिले। यो चाहिँ यो अहिले समाज चाहिँ देखिरहेको छ। जस्तो किन उदाहरणलाई भने भारतको जति पनि अरबपतिहरू भनेको सबै विदेशी नागरिक हुन्, मतलब हामी पुर्ख्यौली भन्छौँ नि, उनीहरू पुर्खाहरू गएर बाहिरबाट आएका हुन् भने हामी नेपालीहरू अहिलेसम्म अब जान त अब हामी विश्वविद्यालय पहिलेदेखि गयौँ, उनीहरू कति फर्के कति बसे, अहिलेको पुस्ता त्यो मैले भने 30-35 नागेर यहाँ केही जीवन भोगेर गएको पुस्ता फर्किन चाहन्छ, तिनको लागि के गरिदियो नेपाली सरकारले भने उनीहरू भनिरहेका छन् ए बाबा हाम्रो वंशको नागरिकताको निरन्तरता गरिदेऊ न भन्छ, हाम्रो सरकारले किन हो दिँदैन। मैले किन इन्डियाको जोडेँ भने यदि इन्डियाले टाटा अम्बानी गौतम यी जाने विश्वका धनीहरूमध्ये पर्छन् उनीहरूलाई चाहिँ हाम्रो जस्तो दोहोरो नागरिकता दिन्न दोहोरो पासपोर्ट दिन्न भनिदिया भए आज भारतलाई तिनीहरू त्यहाँ पुर्याउन सक्थ्यो होला नि र। हामी कहाँ भलै त्यो नभए पनि हाम्रो देश सानो छ, आर्थिक ऊ पनि सानै पनि हामीलाई पुग्छ भने ती 80% नेपालीलाई नागरिकताको निरन्तरता गरिदिएर सरकारले स्वागत गर्यो भने धेरै कुराहरू चाहिँ फाइदा सरकारले समाधि दिन सक्छ जस्तो लाग्छ।
अब हुन त विदेश जाने, धेरै पढ्ने, धेरै पैसा कमाउने, सुविधामय जीवन बिताउने, त्यो चाहिँ जीवनको सफलता हो कि भन्ने जस्तो एक प्रकारको समाजमा भाष्य पनि देखिन्छ, त्यस्तो धारणा होइन। वास्तवमा सफल जीवन चाहिँ कस्तो जीवन होला भन्ने लाग्छ यहाँलाई?
मैले अघि नै भने यही कुरो समाज साथीले भनेको कुराहरू होइन, सफल जीवन भनेको चाहिँ के भने सन्तोषी जीवन हो, त्यो आफ्नै प्राइभेट जहाज हुनु अथवा हेलिकप्टर हुनु अथवा त्यो अथाह सम्पत्ति हुनु त्यसलाई चाहिँ सफलता मानिँदैन। समाजशास्त्रीहरूले मनोवैज्ञानिकले सफलता मानेका छैनन्। त्यो निश्चित भन्दाखेरि आफू कति सन्तोष छ भन्ने कुरा, जीवन अन्तरालमा कति चाहिँ आनन्दले बाँचिरहेको छ,
खुसी
छ, तनावमुक्त छ, यी नै कुराहरू हुन् होइन। त्यस कारणले विदेश गएरै मान्छेको सन्तोष हो भने चाहिँ छैन, सुविधा भोग्छ त सन्तोष छ भन्न सकिँदैन, छ हुँदैनन् पनि।
अब हुन त केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ जीवनमा, यहाँ स्वदेशमा नरहँदा के चाहिँ गुमाउनु भयो र विदेशमा रहँदा के पाउनु भयो, अलिक जीवन दर्शनका दृष्टिकोणले समेत विचार गर्दा यहाँले के पाउनुहुन्छ पाएका गुमाएका कुरामा?
धेरै कुराहरू, जुन प्रकारको हाम्रो धार्मिक सांस्कृतिक चाडपर्व अपनत्व सब यो हामी विभिन्न चाडपर्वमा परिवारहरू जोडिने ऊ गर्ने जुन प्रकारको अपनत्व मानवीय संवेदनशीलता विषयहरू वस्तु थियो यी कुराहरू त हामीले गुमायौँ नै। उपलब्धि भन्ने कुरो के भने एउटा मानव जीवनमा समय अनुसार मान्छेको प्राथमिकता बदलिन्छ, त्यो समयका ती प्राथमिकता ती मतलब सपनाहरू जुन थिए ती सपनाहरूको पूर्ति विदेश हुँदाखेरि भयो, अब त प्राथमिकता बदल्यो, अब त त्यो सपनाहरू केही पनि छैन, अब त स्वदेशमै बसेर जीवनको अन्तिम सफलताको अन्तिम स्टेप पनि समाजसेवा हो, राष्ट्र सेवा हो, त्यही उसमा चाहिँ आफू लागिरहेको हुनाले आफ्नो औकात अनुसार म चाहिँ नि जीवनलाई चाहिँ नि उत्सव नै मनाइ राखेको छु र सफल छु जस्तो लाग्छ।
अब यहाँको कृतिगत विषयवस्तुमा कुरो गर्दाखेरि एउटा मृत्यु जस्तो एउटा ध्रुव सत्य कुरा जुन मान्छेले सोच्दैन चाहँदैन त्यसलाई पनि उत्सवको रूपमा यहाँले मृत्यु उत्सव भन्ने कविता सङ्ग्रह प्रकाशन गर्नुभएको छ। यो मृत्यु उत्सवको चाहिँ अवधारणा के हो, यसबाट यहाँले भन्न खोज्नुभएको के हो, सारमा अलिकति बताइदिनुहोस् न।
यसलाई अलिकति मान्छेहरूले अन्यता रूपमा पनि हेर्छ, पक्कै पनि मानवीय संवेदनशील विषय हो, मृत्यु उत्सव हुन सक्दैन मानवमा त होइन, जन्तुहरू पनि आफ्नो आफन्त छुट्दाखेरि आँसु चुहिन्छ, त्यो उत्सव पक्कै हुँदैन। यो मृत्यु उत्सवको चाहिँ के हो भने आत्मबोध हुनुपर्छ मानिसमा कि हामी मृत्युको चिन्ता भएबाट मुक्त हुनुपर्छ, मृत्यु निश्चित छ, अनिवार्य छ, त्यो अनिवार्य विषयवस्तुलाई भोलि म मर्छु कि यो रे गर्छु कि रोग लाएर मर्छु कि यो दुःख पाएर मर्छु कि भोलिको चिन्ताबाट मुक्त भएर आजलाई मनोरञ्जन तरिकाले जीवन उत्सव आज मनायौँ भने त्यो चाहिँ भोलि हुने मृत्युको उत्सव हो। मेरो लेखाएको चाहिँ नि अर्थ यो छ, यो मृत्यु उत्सव अरू यहाँभित्र अरू भावनात्मक विषयहरू चाहिँ कस्तो छ भने यो तितो सत्य पनि हो फेरि कहिलेकाहीँ आँसुले उत्सव मनाइराखेको हुन्छ होइन जस्तो कस्तो हुन्छ भने अब राजा नमरिकन युवराज राजा हुनु पाउँदैन बाउ मर्दा पक्कै आँसु झरे पनि उसको अन्तरात्माले के गरेर हुन्छ उत्सव मनाएर हुन्छ कि म राजा भन्ने भएँ यी धेरै विषयहरू त्यहाँभित्र छ अब कति घरमा लफडाहरू परिरहेको हुन्छ बाउ छोराको झगडा हुन्छ सम्पत्तिको अंशको झगडा हुन्छ कहिले कानुन टुङ्गी आउँदैन बिसौँ तिसौँ वर्ष हुन्छ एउटा मृत्यु भइदियो कसैको भने त्यो सम्पूर्ण समस्याबाट उमुक्त ऊ के हो मुक्त हो अन्तरात्मा ऊ उत्सव मनाइरहेको हुन्छ डाको छोडेर रोइरहेको हुन्छ अगाडि भित्र उसले त्यहाँ त उत्सव मनाइरहेको हुन्छ यो मानव अति गहिरो संवेदनशील विषयहरूलाई पनि राखेर मैले मृत्यु उत्सव बनाएको त्यो शरीर भौतिक शरीरको अन्त्यलाई मृत्यु उत्सव भनेको होइन कि स्वार्थी मानव जीवनको एउटा पाटो एउटा अन्त्य हुँदाखेरि अर्को पाटोले कसरी चाहिँ उत्सव मनाउँछ खुसी मनाउँछ एउटा त्यो पाटो हो भने एउटा स्वयंको जीवन भूतलाई छोडिदियो भविष्य त ठेगान छैन आज दिनमा चाहिँ लाखौँ मान्छे जुन राति सुतेर भोलिपल्ट बिहान बिउँदैनन् तथ्याङ्ग छ दसौँ लाख मान्छे भने भोलि हाम्रो टुङ्गो छैन कुन बेला के हुन्छ त्यसो आज उत्सव मनाऊ जीवनलाई सुखसँग सकारात्मक भएर बाँच चिन्तामुक्त भएर बाँच
हजुर
यसको अर्थ चाहिँ त्यो
हजुर अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास रहन्छ अब अन्तमा एउटा गीत सम्झिदिनुहोस् न यहाँलाई मन परेको धेरै सुनेको वा गुनगुनाउने गर्नुभएको अथवा यहाँ त एकजना गीतकार आफै हुनुहुन्छ होइन यहाँकै कुनै त्यस्तै रचना सम्झिदिनुहोस् न अनि त्योसँगै हामी
यसो गरौँ हाम्रो यहाँकै डाक्टर भण्डारीजीले सोलो सङ्गीत दिनुभएको छ कुनै दिन भन्ने गीत एल्बम छ त्यसमा चाहिँ नि उहाँकै स्वरको एउटा गीत छ त्यसैलाई चाहिँ बरु राख्नु पर्ला कि
हुन्छ त यहाँकै रचना सङ्गीतकार गायक टिका भण्डारीको स्वर सङ्गीत हस् त समय दिनुभयो स्टुडियोसम्म आएर आफ्ना स्वदेश विदेशका जीवन अनुभव राखिदिनु भयो कार्यक्रम घर देश परदेशका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु
धन्यवाद
कुनै दिन हाँसेरै बिताए कुनै रात रोएरै बिताए कुनै दिन हाँसेरै बिताए कुनै रात रोए
आदरणीय श्रोता आजको कार्यक्रममा हामीले भक्तपुर कटुन्जेमा जन्मी हुर्की करिब 30 वर्ष अघि अमेरिका पुग्नु भई हाल क्यालिफोर्नियामा रहनुहुने साहित्यकार लेखक गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी कार्यक्रम कस्तो रह्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो रेडियो नेपाल प्रोग्राम @gmail.com हस् त आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी सुलोचना भद्राचार्य र प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छौ नमस्कार
कुनै दिन अमृतको कि आउँछ कुनै रात बिसि छोडी जान्छ कुनै दिन अमृतको कि आउँछ कुनै रात बिस छोडी जान्छ जिन्दगीमा पाउनु भन्दा धेरै नै परायी मनाए कुने सारै दिन हँसेरै बिताए, कुनै रात रोएरै बिताए। कुनै पल यो माया फूल बानी हास्छ, कुनै पल यो माया कडा सरी बीज छ, कुनै पल यो माया पानी हास्छ, कुनै पल यो माया कडा सरी बीज छ, फूल सारी काडा पनि मनमै सजाए, जिन्दगी भर न्यानो घाम खुज्दै दिन बिताए, कुनै दिन हँसेरै बिताए, कुनै रात रोएरै